بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir، ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir، اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے روس اور امریکہ کی رقابت۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، روس اور امریکہ کے درمیان رقابت اور کشیدگی کوئی نئی چیز نہیں ہے۔ روس امریکی میزائل شیلڈ اور نیٹو کی توسیع پر ہمیشہ معترض رہا ہے۔ مشرقی یورپ میں میزائل شیلڈ نصب کرنے کے لیے امریکہ جو جواز پیش کرتا ہے، روس نے اس کو کبھی بھی قبول نہیں کیا۔ اسی کے ساتھ نیٹو کی توسیع کو روس نے ہمیشہ اپنے لیے خطرہ قرار دیا ہے، اور سابق سوویت یونین کے ٹوٹنے کے بعد معرض وجود میں آنے والے ممالک کو اس فوجی معاہدے میں شمولیت کی اس نے سخت مخالفت کی ہے۔ حالیہ دنوں میں روس اور امریکہ کے درمیان کشیدگی اور سرد جنگ کی کیفیت ایک بار پھر بڑھ گئی ہے۔ اس جنگ اور کشیدگی میں اس وقت شدت آ گئی جب امریکہ نے میگنیٹسکی بل پاس کر کے بعض روسی عہدیداروں کے امریکہ میں داخلے پر پابندی لگا دی۔ اس کے جواب میں روس نے بھی بعض امریکی عہدیداروں کے روس میں داخلے پر پابندی لگانے کے ساتھ ہی دیما یاکولوف بل پاس کر کے امریکیوں کے ذریعے روسی بچوں کو گود لیے جانے پر پابندی لگا دی ہے۔ اس کے علاوہ روسی صدر نے گزشتہ ہفتے ماسکو میں ایک پریس کانفرنس میں سخت لہجہ اختیار کرتے ہوئے کہا تھا کہ امریکہ روس کے ساتھ جو رویہ اپنائے گا، ہم بھی اس کے ساتھ وہی کریں گے۔ انہوں نے کہا تھا کہ اگر امریکہ روس کو تھپڑ مارنے کی کوشش کرے گا تو ہم بھی امریکہ کو تھپڑ ماریں گے۔ انہوں نے کہا کہ ہم امریکہ کے مقابلے میں پیچھے ہرگز نہیں ہٹیں گے۔ اگر امریکہ روس کے خلاف قانون بنائے گا تو ہم بھی اس کے خلاف قانون بنائیں گے۔ اس سلسلے میں گفتگو کے لیے آج ہم نے اپنے دہلی اسٹوڈیو میں دعوت دی ہے ہندوستان کے سینئر صحافی محمد احمد کاظمی صاحب کو، اور اسلام آباد اسٹوڈیو میں موجود ہوں گے پاکستان کے سینئر تجزیہ نگار عمر ریاض عباسی صاحب، اور اس کے علاوہ ٹیلی فون لائن کے ذریعے گفتگو ہوگی ڈاکٹر فاروق حسنات صاحب سے۔ تو چلتے ہیں دہلی اسٹوڈیو، گفتگو کا آغاز کرتے ہیں محمد احمد کاظمی سے۔ کاظمی صاحب، السلام علیکم۔ جناب، روس اور امریکہ کے درمیان جاری موجودہ رقابت کے بارے میں آپ کا تجزیہ کیا ہے؟
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ میں سمجھتا ہوں کہ امریکہ کی جو روس کے خلاف پالیسی ہے وہ اب سے نہیں بلکہ سوویت یونین کے انتشار سے پہلے جس قسم کا اس کا رویہ تھا، ملک دنیا بھر کے ملک دو بلاکوں میں تقسیم تھے، سوویت یونین کو منتشر کرنے کے باوجود اس کے بعد بھی امریکہ اب بھی روس کی طاقت کو بہرحال کمزور کرنا چاہتا ہے۔ وہ یہ بھی جانتا ہے کہ روس کے جو دوست ممالک ہیں اس میں کچھ ایسے ممالک بھی ہیں جو امریکہ کے ساتھ تعلقات نہیں رکھتے، جن میں ایران شامل ہے۔ شام کی بشار الاسد کی حکومت بھی روس کی دوست مانی جاتی ہے۔ تو یہ ایک ایسا بین الاقوامی سین ہے جس میں امریکہ رشین جو اثر ہے، روس کا جو اثر ہے دنیا کی سیاست پر، اسے کم کرنا چاہتا ہے۔ اس نے جو طریقے نکالے ہیں وہ روس میں انسانی حقوق کی پامالی کا بہانہ بنایا گیا ہے، اور کچھ ایسے قوانین بنائے جا رہے ہیں جس میں روس کے بہت سے حکام امریکہ کا سفر نہ کر سکیں، اور کئی اور ایسے قانون ہیں جس میں وہاں کے جو داخلی مسائل ہیں اس میں امریکہ ایک طرح سے مداخلت چاہتا ہے۔ تو یہ ایک ایسی کوشش ہے جس میں रूस और रूस के साथ जो उसके दोस्त ममालिक हैं उन सभी को एक वो पैगाम देना चाहता है कि उनकी मर्जी से चलें, वरना सख्तियां ज़्यादा बढ़ाई जा सकती हैं।
जी बहुत बहुत शुक्रिया काजमी साहब। और नाज़रीन चलते हैं इस्लामाबाद स्टूडियो, जहां पाकिस्तान के सीनियर तजिया निगार उमर रियाज अब्बासी साहब मौजूद हैं। अब्बासी साहब अस्सलाम वालेकुम जनाब। जनाब बयान की हद तक एक दूसरे पर अमेरिका और रूस के हमले शदीद तर हो गए हैं, इस सूरत हाल को आप किस निगाह से देखते हैं?
दिस इज़ वेरी इंटरेस्टिंग। और जब मैं बैकग्राउंड की बात करूँगा
जी,
तो जो भी किसी मुल्क का रिप्रेजेंटेटिव होता है टॉप रैंकिंग में, जैसे प्रेसिडेंट है, हेड ऑफ स्टेट होता है, या प्राइम मिनिस्टर हेड ऑफ एग्जीक्यूटिव होता है
जी,
तो वो बड़े सॉफ्ट स्पोकन होते हैं और उनके लहजे में बड़ी सॉफ्टनेस होती है, एग्रेशन नहीं होता। एग्रेशन तब आता है जब किसी के नेशनल इंटरेस्ट को आप जो है वो छेड़ें और उसको डीरेल करने की कोशिश करें, या उसे आप आइसोलेशन में उस फैक्टर में लेने की कोशिश करें। तो आई थिंक कि ये हिस्टोरिक बैकग्राउंड में अमेरिका ने रशिया को बहुत हद तक उसकी इन्वेजन की, इंटरफेरेंस की उसके इंटरनल नेशनल सिक्योरिटी के मामलात के अंदर, दिस इज़ वेरी डेंजरस। और उसके रिप्लाई में व्लादिमीर पुतिन जैसा शख्स, जिनकी आज मैं प्रोफाइल देख रहा था इन अ ब्रीफ हिस्ट्री, वो बड़े सॉफ्ट स्पोकन हैं और बड़े इनलाइटन इंसान हैं, और वो मेरे ख्याल में डेमोक्रेटिक वैल्यूज़ पे और डिप्लोमेटिक लैंग्वेज पे बिलीव करते हैं। व्लादिमीर पुतिन को फ्रंट फुट पे आके इस तरह का एग्रेसिव स्टेटमेंट देने पे अमेरिकन थिंक टैंक्स ने और इजरायली थिंक टैंक्स ने मजबूर किया है। मैं ये इंटरनल लिंक इन्फॉर्मेशन आपसे शेयर कर रहा हूँ और विद फुली रिस्पॉन्सिबिलिटी और ऑथेंटिकेशन के साथ ये बात कर रहा हूँ। अब देखें वो इंटरफेरेंस क्या है। कोल्ड वार हुई और जो सोवियत रियासतें हुई उन्हें जो है वो रशिया से अलग किया गया, सेपरेट किया गया, और उस वक्त से लेके रशिया का गमो गुस्सा गोरबाचोव से लेके व्लादिमीर पुतिन तक, अब तक वो पूरी एक स्ट्रीम लाइन आ रही है। अब जबकि अमेरिका चाहता है कि मैं रशिया के इंटरनल अफेयर्स में, उसके नेशनल सिक्योरिटी डिफेंस में और उसकी जियोग्राफिकल बाउंड्रीज़ में इस हद तक इन्वॉल्व हो जाऊं कि उसके ज़रिए मैं वस्ती एशियाई रियासतें हैं उनकी मंडियों तक रसाई हो और वहां पे मैं अपने अड्डे कायम करूं और उसको प्रोलोंग करूं। तो प्रोलोंग करने का मकसद यह है कि वहाँ पर बैठ के वॉच करे वो चाइना को भी, रशिया को भी, और पाकिस्तान, अफगानिस्तान और ये जो ईरान ये एरिया है इसको भी वॉच लिस्ट में शामिल करे। ये अमेरिका के ऑब्जेक्टिव्स हैं जिस वजह से अमेरिका ने रशिया के खिलाफ एक पिन पॉइंट एजेंडा रख लिया है। अब रशिया की तरफ से ये एग्रेशन आना मेरे ख्याल में ये हमारे खित्ते के लिए भी, ईरान के लिए भी, पाकिस्तान के लिए भी और वस्ती एशियाई रियासतों के लिए भी उम्मीद की किरण है कि रशिया भी एक एटॉमिक पावर है और उसको राइट है कि वो अमेरिका के खिलाफ इस तरह के एग्रेशन को जो है वो इस तरह से उनका प्रेसिडेंट जो है वो सामने ला सके। अब मैं एक चीज़ यहाँ पे बड़ी इंपॉर्टेंट बयान करने जा रहा हूँ। अमेरिका इस वक्त शिकस्त खा चुका है, मेन बैटलफील्ड उनका अफगानिस्तान था, उसके बाद उन्होंने पाकिस्तान के अंदर इंटरनल एक्सटर्नल एक्सट्रीमिज्म और टेररिज्म को प्रोमोट किया, यहाँ पे फंडिंग की। अब मुझे लगता है सऊदी शहजादों के अकाउंट मुझे खाली लगते हुए नज़र आते हैं, ट्रिलियन ऑफ डॉलर्स उनके स्विस बैंकों के अंदर हैं, कनाडा में हैं, अमेरिका में। तो अब सऊदी अरब और इसराइल के जो ताल्लुकात हैं उनके अंदर भी वो उतनी शिद्दत और वो तपिश, वो तमाज़त नहीं नज़र आती जो माजी के अंदर थी। तो मेरे ख्याल में अब सऊदीज़ ने भी ये सोचना शुरू कर दिया है कि अगर हम भी इसी तरह रहे तो हमारा हाल भी ट्यूनीजिया जैसे हुक्मरानों जैसा होगा, लीबिया जैसे डिक्टेटर जैसा होगा, इजिप्ट के डिक्टेटर जैसा होगा। तो शायद वो इस पर अब सोचने पे मजबूर हैं कि ये जो कॉन्सेंसस मोमेंट है, बेदारी शऊर की तहरीक, कहीं हमारे आलीशान मोहल्लात को बहा के ना ले जाए और हरमैन शरीफैन की असल स्पिरिट सामने ना आ जाए। तो अमेरिका इस में बौखलाहट का शिकार है और उसने डाइवर्ट किया है, वॉर ऑन टेरर से अब वो निकल गया है, वो शिकस्त खा चुका है, अब उसने रशिया का रुख किया है ताकि वहाँ से ये वस्ती एशियाई रियासतें और ये दूसरा बेल्ट जो दुनिया का है जिसमें नेचुरल रिसोर्सेज हैं, ईरान के पास, पाकिस्तान के पास, टर्की के पास, फिर इसी तरह वस्ती एशियाई रियासतें हैं उनके पास, तो ये नेचुरल रिसोर्सेज की भूख में और उसकी हवस में अमेरिका फिर आया है। तो मेरे ख्याल में ये आखिरी जो शिकार होगा, आखिरी खचार होगी जिसके अंदर अमेरिका अपने पाँव फंसाना चाहता है और उससे अल्टरनेट किया है, उससे एक अलार्मिंग सिचुएशन पैदा हो गई है जिसको व्लादिमीर पुतिन ने बड़े अच्छे जेस्चर में उसको एक शटअप कॉल दी है। और ये शटअप कॉल रशिया की तरफ से मेरे ख्याल में अमन आलम के लिए और दूसरे मुल्कों की सॉवरेनिटी को चैलेंज करने के जवाब में बड़ी जो है वो एक इंटरनेशनल रिलेशन स्टडीज़ के अंदर बड़ी इंपॉर्टेंट है।
जी बहुत बहुत शुक्रिया अब्बासी साहब। और नाज़रीन इस मौजू पर गुफ्तगू आगे बढ़ाने से पहले ہم آپ کی خدمت میں امریکہ اور روس کے درمیان جاری چپکلش اور رقابت کے تعلق سے ایک رپورٹ پیش کرنا چاہیں گے، تو ہماری یہ رپورٹ ملاحظہ فرمائیں اور اس کے بعد اس موضوع پر گفتگو جاری رہے گی۔
روس اور امریکہ کے درمیان ایک بار پھر کشیدگی میں زبردست اضافہ ہو رہا ہے اور دونوں طرف سے ایسے اقدامات کیے جا رہے ہیں جن کو دیکھ کر ایک بار پھر یہ کہا جا سکتا ہے کہ ماسکو اور واشنگٹن کے درمیان نئی سرد جنگ شروع ہو گئی ہے۔ روس کی پارلیمنٹ دوما کے بعد اب ملک کی سینٹ نے بھی دیما یاکولوف لا کی منظوری دے دی ہے، جس کے تحت روس میں امریکی این جی اوز کی سرگرمیوں، روسی یتیم بچوں کو امریکی شہریوں کی سرپرستی میں دینے اور روسی شہریوں کے اغوا میں ملوث سی آئی اے کے اہلکاروں کے روس میں داخلے پر پابندی عائد کر دی گئی ہے۔ روس کا یہ اقدام امریکی کانگریس میں منظور کیے جانے والے میگنیٹسکی لا کا جواب ہے، جس کے تحت انسانی حقوق کی خلاف ورزیوں میں ملوث تمام روسی عہدیداروں کے خلاف پابندیاں لگانے کا اعلان کیا گیا ہے۔ روس میں برطانوی سرمایہ کار کمپنی کے وکیل سرگئی میگنیٹسکی 2009 میں روسی جیل میں انتقال کر گئے تھے اور امریکہ نے روسی حکام کو ان کے قتل کا ذمہ دار قرار دیا تھا۔ روس کے صدر ولادیمیر پوتین نے میگنیٹسکی لا کو غیر دوستانہ اور سیاسی قرار دیتے ہوئے کہا تھا کہ اگر سرگئی میگنیٹسکی کا معاملہ نہ ہوتا تب بھی امریکہ کوئی اور بہانہ تراش لیتا، صرف یہ ظاہر کرنے کے لیے کہ امریکہ ہی پوری دنیا کا واحد باس ہے۔ حالانکہ دنیا میں کسی نے بھی امریکہ کو یہ حق نہیں دیا ہے۔ صدر پوتین نے اسی وقت واضح کر دیا تھا کہ روس بھی امریکہ کے خلاف مزید پابندیاں لگائے گا۔ روس مشرقی یورپ میں نیٹو کے پھیلاؤ کا بھی مخالف ہے اور اس نے جارجیا اور یوکرائن کے مغرب کے ساتھ اتحاد کا راستہ بھی روک دیا ہے۔ علاوہ ازیں روس مشرقی یورپ میں امریکی میزائل شیلڈ کی تنصیب کی مذمت کرتا ہے اور اسے اپنے دفاعی جوہری ہتھیاروں کے لیے ایک خطرہ قرار دیتا ہے۔ مشرق وسطی میں روس اور امریکہ کے درمیان اختلافات پوری طرح سے واضح ہیں۔ شام میں صدر بشار اسد کی حکومت کا تختہ الٹنے کی غرض سے امریکہ اور اس کے اتحادیوں کی کوششوں کو ماسکو مشرق وسطی میں روسی مفادات کے لیے سب سے اہم خطرہ سمجھتا ہے۔ روس جوہری پروگرام کے حوالے سے ایران کے خلاف امریکی پابندیوں کی پالیسی کو پہلے ہی مسترد کر چکا ہے۔ ایران اور شام کے خلاف امریکہ اور مغربی ملکوں کی جارحانہ پالیسیوں کی مخالفت میں روس کو چین کی بھی تائید حاصل ہے۔ شنگھائی تعاون تنظیم کے دائرے میں روس اور چین یورپی یونین کی طرز پر یورو ایشین یونین کے قیام کی کوشش کر رہے ہیں، جو دراصل خطے میں امریکی اثر و رسوخ کو کم کرنے کی ایک کوشش ہے۔ روس اقوام متحدہ میں اصلاح اور سلامتی کونسل میں ہندوستان کی رکنیت کی بھی حمایت کرتا ہے اور ساتھ ہی ہندوستان کے ساتھ ماضی کی طرح کے پرجوش سفارتی اور دفاعی تعلقات قائم کرنے کی کوشش کر رہا ہے۔ صدر پوتین کے حالیہ دورے ہندوستان میں دونوں ملکوں نے اربوں ڈالر مالیت کے دفاعی سمجھوتے کیے ہیں، جو اس بات کی علامت ہے کہ روس ایک بار پھر ہندوستان کا سب سے بڑا دفاعی پارٹنر بننے میں کامیاب ہو گیا ہے۔ روس کے اندرونی معاملات اور خاص طور سے انسانی حقوق کے متعلق معاملات میں امریکی مداخلت نے صدر پوتین کے غصے کو اور بھی بھڑکا دیا ہے اور روسی صدر نے صاف لفظوں میں کہا ہے کہ انسانی حقوق کے حوالے سے امریکہ بہت سی مشکلات کا شکار ہے، ہم امریکہ کے سامنے ہرگز نہیں جھکیں گے، تھپڑ کا جواب تھپڑ سے دیں گے۔ صدر پوتین نے صاف لفظوں میں کہا تھا کہ امریکہ نے برسوں سے لوگوں کو بغیر مقدمہ چلائے گوانتانامو جیل میں بند کر رکھا ہے اور ان لوگوں کو قرون وسطی کی طرح زنجیریں اور بیڑیاں پہنا رکھی ہیں، ایزا رسانی کی کھلی آزادی ہے۔ اگر ایسا کوئی اقدام روس میں ہوتا تو اس پر بڑا شور مچ جاتا، لیکن امریکہ میں ایسے مسائل پر خاموشی چھائی ہوئی ہے، حتیٰ خفیہ جیلوں کے معاملے میں بھی امریکہ میں کسی پر کوئی مقدمہ نہیں چلایا گیا۔ ان معاملات اور دیگر بہت سے معاملات نے مل کر روس اور امریکہ کو ایک بار پھر نئی سرد جنگ کے دہانے پر لا کھڑا کیا ہے۔
روس امریکہ کشیدگی کے تعلق سے اس رپورٹ کے بعد چلتے ہیں دہلی اسٹوڈیو۔ کاظمی صاحب، جناب، امریکہ دوسرے ملکوں کی طرح روس کے خلاف بھی کبھی انسانی حقوق کے حوالے سے کوئی قرارداد پاس کرتا ہے، کبھی ولادیمیر پوتن کے مخالفین کے لیے امدادی پیکیج کا اعلان کرتا ہے اور کبھی روسی عہدیداروں پر پابندی کا اعلان کرتا ہے اور روس کی طرف سے جوابی کاروائی پر چراغپا ہو جاتا ہے، اس کی وجہ کیا ہے؟ کیا روس کا جواب اس کے لیے غیر متوقع ہوتا ہے؟
میں سمجھتا ہوں امریکی حکام کے لیے یہ ایک عجیب سی صورتحال یہ ہے کہ وہ ایسا لگتا ہے کہ دنیا کا نقشہ اپنے سامنے رکھ کر کے وہ اپنے طریقے سے پوری دنیا کو چلانا چاہتے ہیں جی، اور وہ آمریت ہی میں سمجھتا ہوں اس کے لیے نقصان کا سبب بنے گی اور اسی سے اس کی اپنی جو تھوڑی بہت بچی عزت سیاست میں، جو دنیا کی سیاست میں کہیں ہے، वो भी उसके हाथ से निकल जाएगी। ये समझने की बात है कि अब उनको ये मुमकिन नहीं रहा कि ईरान को किसी तरह से बकौल उनके कंट्रोल किया जा सके, या शाम की हुकूमत को अपने तरीके से चलाया जा सके, या लेबनान में होने वाले वाकयात को अपने तरीके से चला सके, या इराक में जो तब्दीलियां आ रही हैं और अमरीकी फौजें, मैं समझता हूं दुनिया में इराक पहला ऐसा मुल्क है जहां अमरीकी फौजें गई हों और पहली बार तयशुदा प्रोग्राम के मुताबिक वापस चली गई हों, तो इन तमाम मुल्कों और दीगर मुल्कों में भी वो अपनी नाकामियां सामने आने के बाद अब वो कोशिश कर रहा है कि किसी तरह से रशिया को अपने असर में ले आए, दबाव में ले आए, और उसके खिलाफ मुख्तलिफ किस्म के कवानीन पास करके और वहाँ इंसानी हकूक का मसला उठा करके, या वहाँ के हुकाम को अमरीका आने के लिए रोकने पर जो रोकने की जो कोशिशें कर रहा है, वो महज रूस को किसी तरह से कमज़ोर करने की कोशिश कर रहा है। और वो दुनिया के सामने शायद ये दिखाना चाहता है कि जो ममालिक रूस के दोस्त ममालिक हैं या जो रूस के साथ तिजारती ताल्लुकात रखे हुए हैं, वो भी ये पैगाम समझ लें कि अगर वो रूस को किसी तरह से तंबी कर सकता है, अगर उन्हें उस तंबी में कामयाबी मिल सकती है, तो वो दूसरे ममालिक को भी अपनी धमकियों में, गीदड़ भपकियों में जिसे कहा जा सकता है मिसाल के तौर पर, वो उसमें लाने की कोशिश करेगा। लेकिन जिस तरह से व्लादिमीर पुतिन ने जवाब दिया है, थप्पड़ के जवाब में थप्पड़, ये मैं समझता हूँ अमरीकी हुकाम को इसके मानी समझने की ज़रूरत है। जैसे हम एशियाई मुल्कों में मुहावरे में थप्पड़ का इस्तेमाल करते हैं, उसे वो भी याद रखना चाहिए, जैसे मुंतज़र जैदी ने इराक में बुश के खिलाफ जूता फेंका था बुश पर, और उसके साथ उसके बाद क्या सूरत हाल पैदा हुई थी। तो ये उन्हें समझने की ज़रूरत है कि दुनिया भर में उनके खिलाफ, खास तौर पे अमरीकी हुकाम के खिलाफ, अमरीकी आवाम का इसमें जिक्र नहीं है, अमरीका के जो हुकाम हैं, जो हुकूमत में बैठे हुए लोग हैं, उनके खिलाफ दुनिया भर में जो नफरत है वो क्यों है, उन्हें इस बात पर गौर करना चाहिए और उन्हें ये अपने जहन से निकाल देना चाहिए कि वो पूरी दुनिया को अपने तरीके से चलाना चाहते हैं। अब मैं समझता हूं व्लादिमीर पुतिन की तरफ से जो सख्त जवाब आया है, बकौल उनके सख्त जवाब, मुनासिब जवाब कहा जा सकता है दुनिया की सियासत में, उसके बाद शायद उन्हें कोई अकल आए और समझ आए। लेकिन इस बात को अच्छी तरह समझने की ज़रूरत है कि जो ममालिक अपने तरीके से अपने मामलात चलाना चाहते हैं, जो मुल्क अपने मुल्कों को अपने तरीके से चलाना चाहते हैं, उनमें मुदाखलत के इम्कान नहीं है। ऐसे बकौल मगरबी सियासी एक्सपर्ट्स के, शाम जैसी हुकूमत को भी वो नहीं हिला पा रहे, तो रूस की एक मजबूत हुकूमत जो बैलेंसिंग पावर के की हैसियत रखती है, उसको वो क्या कर सकते हैं, ये बहरहाल उनके लिए फिर से गौर करने का मौका है। इराक, लेबनान या ईरान या शाम, इन मुल्कों में उन्हें कामयाबी नहीं मिली, अब वो सोवियत यूनियन के खिलाफ वो प्रोपेगंडा और कवानीन का सहारा ले रहे हैं। मैं नहीं समझता कि इसमें उन्हें कोई कामयाबी मिलेगी, और इसमें नाकामी का मतलब यह है कि अब पैगाम उल्टा जाएगा। जो अमेरिका चाहता था, पैगाम जाए ऐसा कि हम रूस को भी दबा सकते हैं, अगर रूस नहीं दबेगा तो उसके वो दोस्त ममालिक भी जो उससे तिजारती और सियासी ताल्लुकात रखते हैं, उनकी और हिम्मत बढ़ेगी और अमेरिका के लिए ये और बड़ा सियासी नुकसान होगा।
जी, बहुत बहुत शुक्रिया। जी अब्बासी साहब, जनाब सोवियत यूनियन का शिराजा बिखरने के बाद वाले रूस और आज के रूस में फर्क क्या है?
बहुत बड़ा फर्क है। देखें, जब 1971 में पाकिस्तान दो टुकड़े हुआ था, तो उस पाकिस्तान में और आज के पाकिस्तान में बड़ा फ़र्क है, लेकिन दो चीज़ों को हम कोरिलेट नहीं कर सकते। रशिया ने अपने आप को बड़ा इम्प्रूव किया है, मैं पाकिस्तान में बैठ के ये बात कर रहा हूँ, हमको कि बहुत पीछे चले गए उससे तो कंपैरिजन ही नहीं है, लेकिन रशिया ने सबक सीखा है अपनी शिकस्त से, और आज रशिया जो है वो सिंबल ऑफ यूनिटी बन गया है। उनकी इन्वेस्टमेंट देखें और उनके ज़र मुबादला के ज़खायर देखें तो मुझे हैरत होती है। कि यहाँ बड़े बड़े यूरोप के ममालिक जो हैं वो पीछे नज़र आते हैं और रशिया फ्रंट लाइन पर नज़र आता है। दे मेक श्योर कि उन्होंने अपनी मिस्टेक से सीखा है। आप देखें कि क्रिकेट में मिसाल ले लें कि जब भी आप किसी मैच के अंदर हारते हैं तो अपनी जो मिस्टेक्स होती हैं, शॉर्टकमिंग्स होती हैं, उन पे ओवरकम करने की कोशिश करते हैं। रशिया ने उन मिस्टेक्स को अपनी फॉरेन पॉलिसी के ज़रिए उसको रिवाइव किया, रीअरेंज किया, रीऑर्गेनाइज़ किया। मैं आज की आपसे रिपोर्ट शेयर करता हूँ जिससे आपके लिए एक खुशकुन पहलू है, जो एशिया पैसिफिक स्टडी सेंटर है अमेरिका के अंदर। आपको याद होगा कि वो बड़ा पावरफुल है उनकी पॉलिसी मेकिंग के अंदर। उनका प्रोफेसर है जेम्स फ्रैंकलिन, उसने एक आर्टिकल आज लिखा है और आर्टिकल का नाम है सिंकिंग यूनाइटेड स्टेट्स। अब सिंकिंग यूनाइटेड स्टेट का मतलब है कि अमेरिका डूब रहा है। उसमें मैं एक जुमला जो आपसे शेयर करूंगा, वो पूरी कोटेशन है, आई शुड नॉट कोट, टाइम इसकी इजाज़त नहीं देगा। वो कह रहा है, द टाइम इज कम दैट यूनिपोलर सिस्टम ऑफ यूनाइटेड स्टेट इज नियर टू सिंक इन अटलांटिक ओशन, दिस इज़ वेरी इंपॉर्टेंट। वो कह रहा है कि वक्त आ गया है कि अमेरिका का यूनिपोलर सिस्टम यानी उसकी थानेदारी और उसका न्यू वर्ल्ड ऑर्डर वो अनकरीब अटलांटिक ओशन में डूबने वाला है। आपको जेम फ्रैंकलिन से पूछे, उसे किसी पाकिस्तानी ने कहा है कि ऐसा लिखो, किसी ईरानी ने कहा है ऐसा लिखो, वो ग्राउंड रियलिटीज़ उनके पॉलिसी मेकर्स ये बात कर रहे हैं। तो अमेरिका जो है उसके घर की हालत ये है कि वो डिसऑर्डर हो चुका है, और क्यों ना हो कि जब आप का घर डिसऑर्डर हो और आप रशिया जैसे मुल्क को और इतनी बड़ी पार को धमकियां दे रहे हो, तो उससे मेरे ख्याल में उनकी अपनी जो है वो इकोनॉमी डीरेल होगी, उनका अपना स्ट्रक्चर तबाह होगा। आज का रशिया मेरे ख्याल में एक नया रशिया है। आज का रशिया पूरी दुनिया को एक पीसफुल स्ट्रक्चर की बात करने की बात कर रहा है, वो अमेरिका की थानेदारी से निकालने की बात कर रहा है, वो फॉरेन इन्वेजन से रोकने की बात कर रहा है, और आज का रशिया सीरिया की फेवर कर रहा है, आज का रशिया पाकिस्तान के साथ फ्रेंडली रिलेशनशिप की बात कर रहा है, आज का रशिया ईरान के साथ टुगेदर टाइज की बात कर रहा है। आज का रशिया बहुत डिफरेंट है, वो फ्रेंडली रशिया है, वो चाहता है कि अमेरिका के चुंगल से निकला जाए और द वर्ल्ड शुड बिकम टुगेदर टू रिजॉल्व देयर इश्यूज लाइक टेररिज्म, एक्सट्रीमिज्म एंड द वॉर ऑफ टेरर इन्फोर्स्ड बाय यूएस। अमेरिका की तरफ से मुसल्लत की गई दहशतगर्दी की जंग से रशिया इस दुनिया को निकालना चाहता है, रशिया डिक्टेटरशिप से निकालना चाहता है। वो कहता है डेमोक्रेटिक वैल्यूज जिसका नारा अमेरिका ने लगाया था वो पूरा नहीं कर सका और उसके जरिए उसने पूरी दुनिया में बारूद फैला दिया। तो मेरे ख्याल में व्लादिमीर पुतिन जो है इज अ साइन एंड की ऑफ पीस एंड सिंबल आई शुड से कि वो एक मैच्योर लीडर बन के सामने आए, जैसे ईरानियन ने नॉन अलाइन मूवमेंट जो है उसकी लीडरशिप के तौर पर और पूरी दुनिया में कंसेंसस मूवमेंट को अवेक किया। तो रशिया को हमें स्ट्रेंथन करना चाहिए इस एरिया के अंदर, अगर पीस चाहते हैं, अमेरिका की मुदाखलत को बंद करना चाहते हैं, तो रशिया की आवाज़ से आवाज़ मिलाना होगी। आज का रशिया मॉडरेशन वाला रशिया है, इंतहा पसंदी वाला रशिया नहीं है, वो खुशहाली की बात करता है, तरक्की की और हर किसी की सॉवरेनिटी को प्रोटेक्ट करने की बात करता है।
जी बहुत बहुत शुक्रिया। और नाज़रीन टेलीफोन लाइन के ज़रिए हमारा राबता बरकरार हुआ है पाकिस्तान के एक मुमताज़ दानिश्वर और सीनियर तजिया निगार डॉक्टर फारूक हसना साहब से। फारूक हसना साहब अस्सलाम वालेकुम जनाब। डॉक्टर फारूक हसना साहब नहीं राबता।
जी सलाम अलैकुम।
जी वालेकुम अस्सलाम जनाब। रूस और अमेरिका के दरमियान जारी जो मौजूदा चपकलिश है, मौजूदा जो बयानबाजी है, उसके तनाजुर में गुफ्तगु हो रही है। ऐसा लगता है कि अमेरिका अब भी रूस को बोरिस यल्सिन के ज़माने का रूस समझता है कि वो जो चाहे रूस के बारे में कहे और जो चाहे इकदाम करे, रूस की जानिब से कोई इकदाम या कोई जवाबी कार्रवाई ना हो। चुनांचे जब रूस ने अमेरिका के सख्त बयान के जवाब में सख्त बयान दिया और अमेरिका ने जो रूस के ख़िलाफ़ कानून साजी की उसके जवाब में रूस ने कानून साजी की, तो अमेरिका की तरफ से जो रद्द अमल सामने आया है वो ऐसा लगता है कि अमेरिका के लिए रूस का ये जवाब गैर मुतवक्के था। अमेरिका इस हकीकत को तस्लीम करने से गुरेजा क्यों है कि आज का रूस बोरिस यल्सिन के जमाने का रूस नहीं रहा?
चूंकि अमेरिका ने एक जब रूस तो सोवियत यूनियन बल्कि जब डिसइंटीग्रेट हुआ
जी,
तो उसके बाद अमेरिका एक सोल सुपर पावर के तौर पर आगे बढ़ा, वो तो हम सबको पता तारीख का, तो हालात बदल के रूस ने भी अपने आप को संभाला। बहुत बड़ा मुल्क है सोवियत यूनियन भी, रूस उजाते खुद है, काफी उसके उनके पास कुवत है और उनकी अहमियत भी खासी है, उनका इंफ्रास्ट्रक्चर बहुत मजबूत है, جو ڈپلومیٹک سیٹ اپ ہے سارا وہ بھی بہت فعال ہے. تو لیکن لگا اپنے آپ کو سنبھالنے میں, اور وہاں پہ جب صدر پوٹن آئے پہلی مرتبہ یا دوسری مرتبہ آئے ہیں تو اس وقت بھی یہ اشارے مل رہے تھے کہ روس اپنے آپ کو ایگزرٹ کرے گا, لیکن وہ خاموش تماشائی کے طور پر نہیں بیٹھے گا اپنی ڈس انٹیگریشن کے بعد, بلکہ وہ اپنا جو رول جتنا بھی وہ پلے کر سکتے ہیں, جتنا بھی وہ اپنے آپ کو مؤثر قوت کے طور پر آگے لا سکتے ہیں وہ کرے گا. اب صدر پوٹن دوسری مرتبہ آئے ہیں تو وہ خیالات جو امریکہ جو روس کی پالیسی ہے شروع سے وہ پھر سے سامنے ضرور ہمیں نظر آ رہی ہے. ہاں ممکن ہو سکتا ہے وہاں روس اپنے آپ کو ایگزرٹ کر رہا ہے. اب یہ بات یہ ہے کہ یہ تو روس آنے سے ذرا پہلے ہی, روس کے آگے آنے سے پہلے ہی صدر پوٹن کے زمانے یہ تو نظر آ رہا تھا کہ سول سپر پاور کا زمانہ جو شروع ہوا وہ اس کا بہت مختصر اس کا دوریانہ تھا. اس لیے کہ ہم نے قوت کو دیکھا امریکہ کی, عراق میں لمیٹیشن ہم نے دیکھی, وہ نہیں کر پا رہے تھے جو چاہ رہے تھے, بہت ان کی رکاوٹیں تھیں ان کے راستے میں, اور وہ قوت کا بھرپور استعمال بھی نہیں کر پائے. افغانستان میں جو دوسری مثال ہے تو وہ تو مثالیں مل ہی گئی تھی کہ ایک جو یونیپولر ورلڈ ہے وہ جس طرح امریکہ کا خیال تھا کہ وہ بن کے ابھرے گا وہ اس طرح نہیں ہو پا رہا اور وہ ممکن نہیں ہے. اب یہ ڈیجیٹل پاورز کا زمانہ ہے, ملٹی نیچرل اس کو انگریزی ہم کہیں گے دنیا کا زمانہ ہے جب مختلف قوتیں مختلف خطوں میں ابھریں گی اور ان کی اہمیت ہوگی اور خاص طور پر اقتصادی معاملات میں وہ آگے بڑھیں گے. تو اسی نظریے کو سامنے رکھتے ہم دیکھیں تو روس بھی ایک اس خطے میں اور وہ خاص طور پر ایک قوت بن کے ابھر کس سے ابھرا ہے جو پہلے تھا لیکن ایک نئی شکل کے ساتھ. یعنی پہلے تو ایک کشمکش تھی پوری دنیا میں امریکہ اور ان کے درمیان آئیڈیولوجیکل, جس میں اپنے ہواری وہ بنانے میں دونوں سطحوں کوشش کرتے تھے, اور وہاں پہ پھر انٹرفیئرنس کا بھی معاملہ چل رہا تھا, وہاں ذرا من مانی کے بھی معاملات چل رہے تھے. لیکن ان حالات میں روس یہ نہیں کر, چونکہ تقاضا نہیں ہے حالات کا, حالات مختلف ہیں, تو اس کے لیے زیادہ تر تعلقات ان کے اسی میں بنیں گے, باہمی تعلقات استوار کیے جائیں اقتصادی میدان میں ہو چاہے وہ سیاسی میدان میں ہو. تو اب جو جہاں پاکستان کا تعلق ہے, اور میں تو یہ کہوں گا کہ ان کو یہ حقیقت جو پالیسی میکرز ہیں پالیسی سازدان ہیں ان کو یہ ماننی چاہیے کہ روس ایک علاقائی طاقت ہے اور اس کے ساتھ تعلقات کا بہتر کرنے کی کوشش کرنی چاہیے. کوشش ہوئی بھی, صدر پوٹن نے پاکستان آنا تھا, ملتوی ہوا, کیوں ملتوی ہوا, مختلف وجوہات تھی, تو یعنی وہ جو بھی وجوہات تھیں جس کی وجہ سے نہیں آ سکے اس کو دور کرنا ہوگا. اور لیکن اس سے پہلے اس چیز کو ذہن میں جما لینا ہوگا کہ دیکھیے یونی نیچرل ورلڈ نہیں ہے, سب کچھ امریکہ کے اشاروں پہ نہیں اب ہوتا اس دنیا میں, نہ ہی پاکستان کے یہ معاملات ہیں یا حالات ہیں وہ امریکہ صحیح کر سکتا ہے, وہ صحیح کرنا تو ہمیں خود کرنے ہیں. تو ہمیں خود کرنے ہیں اپنے جو ہم حکومتوں کو سمجھتے ہیں کہ ہمارے مفاد میں ہیں, چاہے اقتصادی طور پہ ہوں یا سیاسی طور پہ, ان کے ساتھ ہمیں ایک سمجھے پالیسی کے تحت تعلقات بہتر کرنے چاہیے. یعنی علاقائی تعلقات بہتر کرنے ہوں گے, علاقائی جو بلاک ہے تو وہ بنانے ہوں گے اور اس میں شمولیت حاصل کرنی ہوگی. تو ان سارے معاملوں میں روس ایک اہمیت اختیار کر جاتا ہے. دوسری بات ہمیں نہیں بھولنی چاہیے کہ چاہے وہ اب سوویت سینٹرل ریپبلک سے آزاد ملک ہے, ایک خود مختار ملک ہے, ابھی وہ اسٹرگل کر رہے ہیں بہت سے اپنے ادارے بنانے میں, تو کہیں کہیں روس کا بھی ان پہ اثر ہے. تو آگے چل کے افغانستان کے جب معاملات آئیں گے جس میں امریکہ کی فوجیں نکل جائیں گی دو سال کے بعد, تو وہاں کے معاملات کس طرح کے ہوں گے, یہ امریکن یا کوئی قصے وہاں پہ نہ آ جائے یا وہاں پہ وہ چلے جائیں وہاں پہ رہے نہ یا رہنے کا سوچے نہ, ڈائریکٹلی یا انڈائریکٹلی اپنے وہاں پہ مداخلت نہ کریں, تو اس میں روس کا بھی ایک رول ہوگا. اس خطے کی جیسے میں نے پہلے کہا کہ ان کو تجربات بہت چونکہ وہ اس علاقے میں آپریٹ کرتے رہے ہیں اور اس کی بنا پر وہ ایک خاصا رول ادا کر سکتے ہیں. جہاں تک اقتصادی میدان کا تعلق ہے وہاں پہ روس کا خاصا ایک اثر ہے, وہ ایسا ملک نہیں ہے جو ہم کہیں کہ اقتصادی طور پہ وہ کمزور ہے, بلکہ خاص طور پر گیس کے معاملات میں اور دوسری جو معاملات ہیں उनमें वो खासा एक दुनिया की जो मार्केट है उसमें वो रोलप्ले करता है, क्योंकि माना जाता है अब यूरोपियन ममालिक को देखिए वो भी काफी कोशिश कर रहे होते हैं उसका ताल्लुकात को नॉर्मल करने में। तो मेरा अपना ख्याल है कि अगर पाकिस्तान के जाविये से हम देखें तो ये हमें जरा इस माइंड सेट से बाहर निकलना होगा जो कि पहले कोल्ड वॉर का था माइंड सेट, और ये अपने आप को बावर कराना होगा कि नए हालात हैं, नए सकाते हैं। रूस के ऊपर जो खदशात थे ईरान को भी थे, पाकिस्तान को भी थे, पहले मुदाखलत भी वो करते थे, लेकिन अब वो नहीं है, अब मुख्तलिफ हालात है। तो
डॉक्टर
सारी चीज को जहन में रख के ताल्लुकात बनाने से
ये जो मौजूदा जो कशीदगी में शिद्दत आई है दोनों मुल्कों में, रूस और अमेरिका में, इसके पीछे कौन सा बुनियादी आमिल कार फरमा है?
जी वो बिल्कुल वही है जो एक सोच, सोच ये है कि हम एक बड़ी पावर है और अमेरिका सोल सुपर पावर नहीं है, और जिसका हमें मुशाहिदा मिला जैसे मैंने पहले कहा ईरान की सूरत हाल में मिला, हमें अफगानिस्तान की सूरत हाल में मिला कि मनमानी नहीं करने दी गई इन ममालिक की तरफ से, तो उससे जो लिमिटेशन ऑफ पावर है उसका कॉन्सेप्ट मजबूत होकर सामने आया कि आपकी जो चाहे आपकी कितनी भी कुवत हो उसमें वो इतनी नहीं है कि आप जो इशारा करें आप कर। दूसरा अमेरिका के अंदर के हालात थे जैसे पहले भी मेरे भाई ने बात की, अमेरिका के अंदर भी कुछ अच्छे हालात नहीं है, उनके इकतदी हालात अच्छे नहीं है। $3 trillion उन्होंने चीन का कर्जा देना है, 2 trillion उन्होंने जापान का देना है, और इस तरह की जो मामलाइशियत है वो इस तरह नहीं बढ़ रही जिस तरह पहले बढ़ा करती थी। तो इन सारी चीजों को सामने रखकर ये रूस है वो एक ऐसा रोल प्ले करना चाहता है दुनिया में जो जो कि जैसे मैंने कहा मल्टी रीजनल मल्टी नेशनल, जिसमें मुख्तलिफ खितों में मुख्तलिफ ममालिक की खासी अहमियत है। इसकी कशीदगी तो आएगी जब अमरीका अपनी मनमानी करना चाहेगा हमलात से या ख्यालात से उसके तहत, और रूस जो है वो नए तकाजों के तहत अपने आप को आगे बढ़ाएगा, तो उसमें कशीदगी तो होगी।
जी बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया काजमी साहब। जनाब रूस के रूसी सदर के हालिया दौरे हिंदुस्तान के बारे में बहुत से तजिया निगार जो हैं इस दौरे को भी रूस और अमेरिका रकाबत के तनाजुर में देखते हैं, इस बारे में आपकी राय क्या है?
इसमें बहुत ज़्यादा इतनी दूर तक नहीं देखने की ज़रूरत है। हिंदुस्तान और रूस के ताल्लुकात बहुत पहले से तारीखी ताल्लुकात हैं, उस सोवियत यूनियन के ज़माने से, और हिंदुस्तान और रूस के दरमियान जो दिफाई ताल्लुकात हैं वो भी काफ़ी गहरे हैं, सियासी ताल्लुकात हैं। तो लेकिन हाँ, इसका एक जो असर हो सकता है जो मैं समझता हूँ, जिस तेज़ी से हिंदुस्तान और इसराइल के दरमियान, हिंदुस्तान और अमेरिका के दरमियान दिफाई ताल्लुकात पिछले कई सालों से बड़ी तेज़ी से आगे बढ़ रहे थे, शायद उसमें कहीं कोई कमी का इसमें इशारा होगा। चूँकि रूस और हिंदुस्तान ने दिफाई जो सौदे किए हैं वो उनकी उनकी जो मालियत है, जो उसकी कीमत है वो बहुत बड़ी है, इसलिए इसमें इस तरह से ज़रूर देखा जा सकता है कि हिंदुस्तान महज अमेरिका या इसराइल उन मुल्कों पर डिपेंड नहीं है, बल्कि वो रूस के साथ भी साथ साथ ताल्लुकात बेहतर रखना चाहता है, और हिंदुस्तान शायद अब तक भी उस तरह से जो एक मजबूर किस्म का दोस्त होता है उसकी अभी ये हालत नहीं हुई है, और मैं समझता हूँ कि दोनों तरफ ताल्लुकात बैलेंस करके चलाते रहना हिंदुस्तानी सियासतदानों की बहरहाल एक खूबी और कामयाबी भी है, और इसमें अभी उतना ज़्यादा देखने की ज़रूरत नहीं है कि अमेरिका और रूस के दरमियान जो इस वक्त एक जंग की सी हालत है, ज़बानी जंग, उससे इसका कोई बराह रास्त ताल्लुक हो।
जी बहुत बहुत शुक्रिया अब्बासी साहब, आपका क्या ख्याल है हिंदुस्तान के ताल्लुक से अमेरिका और रूस में कोई रकाबत आपको नज़र आती है?
देखें पाकिस्तान से हटके अगर देखें तो हिंदुस्तान और रशिया के रिलेशनशिप माजी में बड़े फ्रेंडली रहे हैं, डिप्लोमेटिक रिलेशंस बड़े स्मूथ रहे हैं, लेकिन इसको इस तनाजुर में भी देखा जा सकता है। اس لیے کہ اس وقت رشیا کو اس خطے کے اندر سٹیبلٹی کے لیے اور امریکہ سے جان چھڑانے کے لیے ہندوستان جیسی طاقت کے ساتھ کی ضرورت ہے، اور میں اس کو خوش آئند کہوں گا۔ ہندوستان ہمارا برادر ملک ہے، ہمارا پڑوسی ہے، اور نیبر کین ناٹ بی چینج، پڑوسی کبھی نہیں بدلتے۔ تو رشیا ہندوستان کے ساتھ اگر اس کے ٹائز مضبوط ہوں گے تو پاکستان کے ساتھ بھی ہونے چاہئیں، اور ہو رہے ہیں۔ جیسے پریزیڈنٹ آصف علی زرداری کے دور میں موجودہ گورنمنٹ نے بہت سارے میئرز لیے ہیں، ہمارے منسٹرز گئے اور اسی طرح ان کے منسٹرز بھی آتے رہے۔ تو رشیا، پاکستان، انڈیا مل کے میرے خیال میں اس خطے میں امریکہ کو گیٹ ریڈ آف اور شٹ اپ کال دے سکتے ہیں، اور وہ اس خطے میں کے مفاد کے لیے بہتر ہوگی، ٹو ایلیمینیٹ ایریڈیکیشن آف ٹیررزم اینڈ ایکسٹریمزم۔ اور امریکہ کی جو تھانے داری ہے یا اس کا ڈکٹیٹ کرنا ہمارے پالیسی ساز اداروں کو، اس پہ بہت بڑا اثر پڑے گا۔ اس میں ایک اور چیز بھی ہے، ولادیمیر پوٹن جو ہندوستان گئے، ہندوستان اپنی فارن پالیسی کو ریوائیو کر رہا ہے۔ اب دیکھیں اس کے فرینڈلی ریلیشن پاکستان کے ساتھ بھی ہیں، اور لب و لہجہ دونوں کا بدل رہا ہے، اور پاکستان میں بھی ایک بیداری شعور کی تحریک شروع ہو چکی ہے، لوگ چینج کی بات کر رہے ہیں، اور آج کل ڈاکٹر طاہر القادری جیسا ایک شخص جو ہے وہ چینج کی بات کر رہا ہے۔ تو وہ جو ویو تھی مڈل ایسٹ سے وہ پاکستان میں آ رہی ہے، تو یہ ساری چیزیں مل کے میرے خیال میں اس انوائرمنٹ کو چینج کریں گی، اور یہاں پہ جو امریکہ کی ڈکٹیشن سی وہ اب نہیں ہوگی، اور وہ پاکستان کے اندر بھی خوشائند اثرات اس کے مرتب ہوں گے، جس سے میرے خیال میں پوری دنیا کو امن، خوشحالی اور ترقی کا ایک تازیانہ ملے گا۔
جی عباسی صاحب، امریکہ اور روس کی موجودہ رقابت کا مڈل ایسٹ پر کیا اثر پڑے گا؟ مشرق وسطی میں جو اسلامی بیداری کی تحریکیں جاری ہیں، یا شام کے تعلق سے جو ریشہ دوانیاں جاری ہیں، ان پر کیا اثر پڑے گا اس کا؟
میرے خیال میں امریکہ بیک فٹ پہ چلا گیا ہے، اثر پڑے گا نہیں، پڑ چکا ہے۔ اور امریکہ اتنا بیک فٹ پہ چلا گیا ہے کہ مڈل ایسٹ کے اندر بڑی بری حالت ہے، اسرائیل کی بھی، اسرائیل کے تھنک ٹینکس کی بھی، امریکہ کے پالیسی ساز اداروں کی۔ جو ان کی فنڈنگ تھی ان پہ زک پڑے گی، جو ان کے ملیٹنٹس وہاں پہ کام کر رہے ہیں ان پہ زک پڑے گی۔ اب سیریا کے خلاف جو ملیٹنٹس ہیں وہ جنگ ہار رہے ہیں، اور امریکہ اور سعودی عربیہ فنڈنگ سے یہ بیک ہو رہے ہیں، بیک سٹیپ پہ چلے گئے۔ میں بڑی ذمہ داری سے کہہ رہا ہوں، سیریا میں جو فنڈنگ ہو رہی تھی تھرو سعودی عربیہ، یہ پوری دنیا جانتی ہے، وہ سعودی عربیہ اب ہچکچاہٹ محسوس کر رہا ہے کہ جنگ ہار رہے ہیں، اور جو میسج کا پبلک کا ریپرزینٹیٹو ہے بشار الاسد، اس کو کوئی ڈی ریل نہیں کر سکتا۔ جہاں پہ ڈیموکریسی ہو، یونٹی ہو، ان قوموں کو شکست نہیں دی جا سکتی۔ تو امریکہ وہاں پہ بھی شکست کھا چکا ہے، مڈل ایسٹ میں اسرائیل شکست کھا چکا ہے۔ دیکھیں حسن نصر اللہ جیسی لیڈرشپ اور اویکننگ مومنٹ کے اندر جن کا رول ہے، انہوں نے اکیلے تنے تنہا ایک تحریک کے بل بوتے پہ اسرائیل کو ناکو چنے چبوا دیے۔ تو کریڈٹ گوز ٹو امام خمینی اور ایرانین لیڈرشپ، جنہوں نے اویکننگ مومنٹ کو اتنا اسٹرینتھن کیا کہ آج ڈاکٹر طاہر القادری بھی مجبور ہو گئے پاکستانی جو میسج ہے ان کو جو ہے وہ لیڈ کرنے پہ۔ اس کے مڈل ایسٹ پر بہت گہرے اثرات ہوں گے، اور امریکہ کے جو گہرے پنجے تھے خونی، اس سے بھی جبر و استبداد سے مڈل ایسٹ کے لوگوں کی جان چھوٹ جائے گی۔
جی بہت بہت شکریہ ڈاکٹر فاروق حسنہ صاحب۔ جناب، مشرق وسطی کے حالات کے تناظر میں روس اور امریکہ کے درمیان جاری رقابت کا اگر، جی ڈاکٹر فاروق حسنہ صاحب سے رابطہ منقطع ہو چکا ہے۔ جی کاظمی صاحب، آپ کیا کہیں گے اس بارے میں؟
میں سمجھتا ہوں کہ اثر تو براہ راست اس خطے پر ضرور پڑے گا، اور جیسا کہ ہمارے دوسرے ساتھی نے پاکستان سے کہا، اثر باقاعدہ نظر آ رہا ہے، زمینی حقیقت ہے۔ اور سوویت جو روس ہے، روس کی کے ایران سے تعلقات، ایران کے نیوکلیئر پروگرام میں اس کا تعاون، اور بشار الاسد کو اس کی حمایت، اور اب تک یو این او میں کئی بار جو کوششیں شام کی حکومت کے خلاف ہوئیں ریزولوشن لانے کی، اس میں ویٹو کا استعمال کیا جانا، اس پورے خطے پر باقاعدہ اس کا اثر نظر آ رہا ہے۔ اور جو یہ اب جو رقابت ہے روس اور امریکہ کی، میں سمجھتا ہوں اس خطے کے عوام کو امریکی پنجے سے جان چھڑانے کا ایک راستہ نظر آئے گا، اور اس کا اثر اور زیادہ جو جہاں جہاں اسلامی بیداری تحریک یا عرب اسپرنگ بھی جسے کچھ لوگ کہتے ہیں، اس پر اثر پڑے گا۔ اور میں سمجھتا ہوں اب سعودی عرب کے حکمرانوں کو غور کرنا پڑے گا کہ وہ کس طرف جائیں، جیسا کہ ابھی ہمارے دوسرے ساتھی نے کہا کہ وہ شام کی مخالف قوتوں کو اب فنڈنگ کرنے سے بچنے لگا ہے، تو اگر اگر شام کی حکومت اسی طرح سے باقی رہتی ہے اور ایران پر کوئی کسی قسم کا اثر نہیں پڑتا اس دباؤ کا جو امریکہ دباؤ ڈال کر کے کوشش کرتا رہا ہے، تو میں سمجھتا ہوں کہ اس پورے خطے میں جو اسلامی بیداری کی جو تحریک ہے اس کا اثر پڑے گا، اور اس میں اگر میرا سمجھنا یہ ہے کہ بحرین اور یمن میں اگر حالات وہاں کی عوام کی خواہشوں کے مطابق تبدیل ہو گئے تو سعودی عرب کو بھی اب تبدیلی کے بارے میں سوچنا پڑے گا اور یہ اثر تیزی سے آگے بڑھے گا۔
جی بہت بہت شکریہ جناب۔ عباسی صاحب، جناب ولادیمیر پوتین کے پہلے دور صدارت میں روس اور چین کو متحد کرنے کی ایک کوشش ہوئی تھی، آپ کیا سمجھتے ہیں کہ ولادیمیر پوتین کے اس دور میں روس اور چین ایک دوسرے کے قریب تر آ سکتے ہیں؟
دیکھیں بالکل آ سکتے ہیں، امریکہ اس وقت جکڑا ہوا ہے، اس نے ٹریلین آف ڈالرز جیسے میرے بھائی کہہ رہے تھے کہ اس نے دینے رشیا کے بھی اور جاپان کے بھی، تو اسی طرح رشیا کی امریکہ کے ساتھ رقابت اور رشیا کا اس پوائنٹ سے چائنا کے قریب ہونا یہ ایک فطرتی اور نیچرل پروسیس ہوگا۔ اس سے پہلے بھی پہلے دور میں جیسے آپ نے کہا ایفرٹ نہیں ہوئی، بلکہ ایفرٹ سے لے کے وہ بات منطقی انجام تک چلی گئی تھی، لیکن اب جب ولادیمیر پوٹن آئے نئے جیسچر کے ساتھ، نئی ول پاور کے ساتھ اور نئی امنگ کے ساتھ، تو میرے خیال میں چائنا رشیا فرینڈلی ہو جائیں گے ٹو پروٹیکٹ ایچ ادر، ایک دوسرے کو امریکہ کے شر سے بچانے کے لیے یہ اکٹھے ہوں گے، اور اس سے فائدہ اس پورے خطے کو ہوگا، سینٹرل ایشیا کو ہوگا، مڈل ایسٹ کو ہوگا، اور پوری دنیا میں خون ریزی کا بازار گرم ہوگا۔ تو بارش کا پہلا قطرہ میرے خیال میں رشیا بنا ہے، جس لہجے میں تند و تیز آواز میں شٹ اپ کال دی رسپانس دیا ولادیمیر پوٹن نے، وہ میرے خیال میں پوری دنیا کی جو مغلوب کونے ہیں، مستضعفین ہیں، ان کی طرف سے انہیں ایک سلام پیش کرنا چاہیے کہ انہوں نے ایک لیڈنگ رول پلے کیا۔ تو میرے خیال میں فرینڈ ریلیشن شپ ہوں گے اور ہونے چاہیے، اور ہونے اس لیے چاہیے کہ تاکہ مغلوب جو ہے وہ غالب آ سکے، اس کو اس کے حقوق مل سکیں، اور جو پوری امریکہ پوری دنیا کے ریسورسز پہ قبضہ چاہتا ہے، اکوپائی کرنا چاہتا ہے، اس کے انجسٹیفائیڈ جو اٹیمپٹس تھیں ان کو روکنا چاہیے اور اس کے درمیان رکاوٹ پیدا کرنی چاہیے۔ اب اس میں ایک چیز بڑی امپورٹنٹ ہوگی کہ ولادیمیر پوٹن اپنا یہ جسٹر کنٹینیو کریں، کانسٹنٹلی اس کو جو ہے وہ آگے بڑھاتے رہیں، اور اس پہ جتنا پریشر ڈیولپ کریں گے اتنا ہی امریکن تھنک ٹینکس اور ان کی جو کانگریس ہے وہ اس پہ سوچنے پہ مجبور ہوگی کہ ہمیں اپنی پالیسیز کو ری اسٹرینتھن کرنا پڑے گا، اور فوجیں مختلف ملکوں سے نکال کے ہمیں بھی جو ہے وہ بیک فٹ پہ جا کے ڈائیلاگ کی بات کرنی پڑے گی۔
جی بہت بہت شکریہ عمر ریاض عباسی صاحب، اسی کے ساتھ ہم محمد احمد کاظمی اور ڈاکٹر فاروق حسنات کے بھی شکر گزار ہیں، تینوں تجزیہ نگاروں کے خیالات آپ نے ملاحظہ فرمائے۔ بہرحال امریکہ اور روس کے درمیان ایک بار پھر کشیدگی اور رقابت میں تیزی آ گئی ہے، اور اس تیزی کی سب سے بڑی وجہ امریکہ کی سامراجی سوچ ہے، اور اس کا اثر جیسا کہ عمر ریاض عباسی صاحب نے کہا ہے کہ یقیناً اس خطے پر ہی نہیں بلکہ پوری دنیا پر پڑے گا، اور ممکن ہے کہ اس رقابت کے نتیجے میں امریکہ کی سامراجیت اور امریکہ کی تسلط پسندی کو کسی حد تک لگام دیا جا سکے۔ پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا، ہمارا ای میل ایڈریس ہے andaz_jahan@thereteofsahartv.ir۔ اسی کے ساتھ ہم آپ سے اجازت چاہتے ہیں، خدا حافظ۔